हामीले रोमीको पुस्तकको छ अध्यायमा चाहिँ हामी पवित्र जीवन कसरी जिउने, पापमाथि कसरी विजय हुन सक्छ एकजना विश्वासी, कसरी पापमा नलागिरहने भन्ने विषयमा चाहिँ यहाँ अध्ययन गर्दैछौ। किनभने प्रश्न उठाएको थियो के अरे अनुग्रह प्रशस्त हुन्छ हाम्रो पापले भने के हामी पापमा लागिरहौँ त, कदापि होइन। कारण किन होइन भने ख्रिससँग एउटा विश्वासी मरिसकेको छ, उसको पुरानो जीवनको अन्त भइसकेको छ, ऊ ख्रिससँगै बौरी उठिसकेको छ, त्यसैले ऊ नयाँ पन्नामा हिँड्नुपर्छ भनेर पावलले यहाँ बताउँदैछन्। अब चाहिँ रोमी छको छमा चाहिँ हामी आइपुगेर चाहिँ एउटा चाबी तथ्यलाई उसले प्रस्तुत गरेको पाउँछौ। पदमा लेखिएको छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन। प्रश्न उठ्छ, पुरानो मान्छे भनेको के हो र नयाँ मान्छे भनेको के हो? पुरानो मान्छे चाहिँ आदममा हामी जे जति थियौं त्यसलाई पुरानो मान्छे भनिन्छ, अर्थात आदममा हुँदाखेरिको हामीसँग भएको सब थोक, हामी जो थियौँ जे थियौँ जे जस्ता थियौँ त्यसको पुरै सँगालोलाई पुरानो मान्छे भनेको छ। भने ख्रिस्टमा आएर चाहिँ हामी जे जस्ता छौँ त्यसको सम्पूर्ण सँगालोलाई चाहिँ नयाँ मान्छे भनिएको छ। अनि आदममा भएको मेरो पुरानो जीवनलाई चाहिँ पुरानो मान्छे भनेको छ भने अब ख्रिस्टमा आएर भएको मेरो नयाँ जीवनलाई चाहिँ नयाँ मान्छे भनेको छ। पुरानो मान्छे चाहिँ त्यो म जीवन हो, आफै जिउन खोजेको, परमेश्वरलाई अलग राखेर आफू जिउन खोजेको। तर अब नयाँ मान्छे भने चाहिँ ख्रिस्ट म भित्र जिउनुहुन्छ भनेको, ख्रिस्ट जीवन हो, म जीवन ख्रिस्ट जीवन। त्यसैले पत्तन भएको मान्छेसित सम्बन्धित कुरालाई चाहिँ जीवन चाहिँ पुरानो मान्छे हो भने बच्चाइएको मानिससित सम्बन्धित चाहिँ नयाँ मान्छे हो। त्यसैले पुरानो मान्छेलाई चाहिँ पुरानो म भन्न सकिन्छ, जस्तै कि पुरानो प्रदेश, ख्रिस्टमा चाहिँ अब नयाँ प्रदेश, नयाँ म, नयाँ सृष्टि। यसकारण कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, नयाँ मान्छे हो। पुरानो मान्छेको गुणहरू कहाँबाट आउँछन्? त्यही आदमबाट सरी आएको पाप स्वभावबाट आउँछन्। नयाँ मान्छेको गुण चाहिँ नयाँ जन्मद्वारा परमेश्वरबाटै प्राप्त भएको यो पवित्र स्वभावबाट आउँछ। त्यसैले पुरानो मान्छे र नयाँ मान्छेको गुणहरूको स्रोत फरक फरक छन्। पुरानो स्वभावबाट आउँछ भने अर्कोतिर नयाँ स्वभावबाट। पुरानो मान्छे चाहिँ शरीरबाट जन्मेको हो, त्यो प्राकृतिक जन्मबाट आएको भने नयाँ मान्छे चाहिँ परमेश्वरबाट जन्मेको हो, यो नयाँ जन्मबाट आएको हो। पुरानो मान्छे भ्रष्ट छ भनेको छ एफसी 4:22, नयाँ मान्छे चाहिँ साँचो पवित्रतामा सृजिएको छ भनेछ। एकचोटि त्यहाँ हेर्नेछौ एफसी 4:22। एफसी 4:22 लेखेको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदियो जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ। पुरानो मान्छे चाहिँ भ्रष्ट छ। तर अर्कोतिर नयाँ मान्छेको सवालमा 24 चाहिँ, अनि नयाँ मान्छेलाई पहिरा जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। पुरानो मान्छे चाहिँ पहिल्यै थियो शारीरिक जन्मदेखि नै, तर नयाँ मान्छे चाहिँ नयाँ जन्म नपाएसम्म थिएन। यो चाहिँ नयाँ सृजना हो, बचाइएदेखि मात्र भएको नयाँ सृष्टि हो। पुरानो मान्छेको बारेमा चाहिँ रोय ह्युबनरले यसरी लेख्छन्, पुरानो मान्छे केवल पुरानो स्वभाव मात्र होइन, यद्यपि पुरानो मान्छेले पुरानो स्वभावलाई समेट्छ, पुरानो मान्छेसित चाहिँ एउटा स्वभाव छ, पुरानो स्वभाव अथवा पाप स्वभाव, जो चाहिँ परमेश्वरको विरुद्धमा छ। अनि त्यही पुरानो त्यही स्वभाव पुरानो मान्छेका क्रियाकलापहरूको चरित्रमा झल्कन्छ। अब एफसी 4 को 25 देखि 31 मा चाहिँ यो पुरानो मान्छेलाई उसको कामहरूको आधारमा बयान गरिएको छ। एफसी 4 को 25 देखि 31 मा पल्टाउँ। यहाँ लेखिएको छ, यसकारण झूठलाई फालेर, ए यहाँबाट बुझ्छौ पुरानो मान्छे चाहिँ एउटा ढटुवा हो, फटा हो। त्यसपछि 26 पदमा, रिसाऊ तर पाप नगर, घामस्त हुनुभन्दा पहिले तिमीहरूको रिस मरोस्। पुरानो मान्छेको नराम्रो रिस छ, यसबाट बुझ्छौ। 28 पदमा, जसले छोड्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्, ए पुरानो मान्छे एउटा चोर हो। त्यस्तै गरी 29 पदमा, कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, यसबाट बुझ्छौ पुरानो मान्छेको मुखबाट चाहिँ फोहोर निस्किन्छ, त्यसको मुख भ्रष्ट छ। र 29 देखि 32 पदमा आधारमा हामी अथवा 31 पदमा पढ्छौ, सबै तितोपना, क्रोध, रिस, कलह र निन्दा, सबै वैरभाव समेत तिमीहरूबाट टाढा गरियो। यो पुरानो मान्छे चाहिँ तितोपना, क्रोध, रिस, कलह, निन्दा र क्षमा नदिने आत्माको चरित्रको छ। जसरी 32 पदमा चाहिँ क्षमा गर भनेको छ, तर पुरानो मान्छे ठिक यसको विपरीत छ। तर अर्कोतिर नयाँ मान्छे कस्तो छ? नयाँ मान्छेले चाहिँ 25 पदमा हेऱ्यो भने यहाँ लेखेको छ, यसकारण झुटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल। नयाँ मान्छे चाहिँ सत्य बोल्छ, साथै आवश्यक कुरामा सही तरिकाले रिसाउँछ पनि। जसरी 26 पद, रिसाओ तर पाप नगर, ठिक तरिकाले रिसाउन जानेको छ नयाँ मान्छेले। नयाँ मान्छेले 28 पद अनुसार जहाँ लेखेको छ, जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्, तर बरु आफ्नो हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस्, र जसलाई खाँचो छ उसलाई दिनलाई त्यससँग केही होस्। नयाँ मान्छे चाहिँ कडा परिश्रम गर्छ, उसले दिन जानेको छ। अनि उसको मुख कस्तो छ? यहाँ लेखेको छ, कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस्, र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस्। त्यसैले नयाँ मान्छेले चाहिँ उन्नति गराउने खालको कुराहरू बोल्दछ, र साथै दया, कोमलता, क्षमाशील आत्मा उसका चाहिँ चरित्र हुन्। नयाँ मान्छे चाहिँ त्यसरी परमेश्वरकै, अर्थात् उसलाई सृष्टि गर्नुहुने परमेश्वरकै प्रतिबिम्ब हो। त्यसैले कामको आधारमा चाहिँ यहाँ नयाँ र पुरानो मान्छेको भिन्नता बयान गरिएको देख्यौँ। अब यो एउटा कुरा जान्न महत्त्वपूर्ण के कुरा छ भने चाहिँ, पुरानो मान्छे चाहिँ अपरिवर्तनीय छ, त्यो कहिले बदलिँदैन, सदा सधैँ भ्रष्ट छ। पुरानो मान्छेले कहिले आफूलाई सुधार्दैन, त्यो कहिले सुध्रिन पनि सक्दैन, जस्ताको त्यस्तै रहिरहन्छ। त्यसो भए प्रश्न उठ्छ, परमेश्वरले पुरानो मान्छेको सवालमा त्यसलाई के गर्नुहुन्छ, त्यसलाई कसरी सामना गर्नुहुन्छ? अब परमेश्वरले हामी हेर्छौँ पुरानो मान्छेलाई बदली गर्नुहुन्न, त्यसलाई परिवर्तन गर्नुहुन्न। तपाईँको पुरानो मलाई परमेश्वरले के गर्नुहुन्छ? त्यसो भए आदममा तपाईँ जो जस्तो जे जति तपाईँसँग जे छ जे हुनुहुन्थ्यो आदममा, त्यसलाई के गर्नुभयो? हो ठिक, यसको जवाब चाहिँ रोमी 6:6 दिएको छ। त्यहाँ लेख्छ कि हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो। भूतकालमा उल्लेख छ, परमेश्वरले हाम्रो पुरानो मान्छेलाई लगेर के गरिदिनु भयो? दण्डको आज्ञा दिनुभयो, त्यसको न्याय गर्नुभयो, आफ्नो क्रोध खन्याउनु भयो। कहाँ भने? कलवरी क्रुसमा, हाम्रो मुक्तिदाता यीशु ख्रीष्टमा। अनि उहाँ मर्नुहुँदाखेरि पुरानो मान्छे क्रुसमा उहाँसँगै टाँगियो भन्ने कुरा यहाँ बताइरहेको छ रोमी 6:6। अब हेर्नुहोस्, यो क्रुसमा टाँगियो भनेको छ, अर्थात् त्यो पूरा भइसक्यो भन्दैछ, त्यो सिद्धिसक्यो। तसर्थ पुरानो मान्छेलाई हामीले गएर टाँग्ने होइन, यो काम 2000 वर्ष अगाडि पूरा भइसक्यो, त्यो काम तपाईँले गर्ने होइन, यो परमेश्वरले गरिसक्नुभयो। क्रुसमा टाँगियो अर्थात् यो हामीले गर्नुपर्ने, पालन गर्नुपर्ने एउटा आज्ञा होइन, यो चाहिँ विश्वास गर्नुपर्ने एउटा तथ्य हो। हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो, पुरानो मान्छेको सामना हामीले गर्नु पर्दैन, क्रुसमा उहाँले सामना गरिसक्नु भयो। पुरानो मान्छेलाई यदि हामी जित्न खोजिरह्यौँ भने हामी कहिले जित्दैनौँ। यहाँ त अब बताएको कुरामा के ध्यान दिनुपर्छ भने हाम्रो ओहदाको कुरा गरिरहेको छ। हाम्रो पुरानो मान्छे उहाँ चाहिँ उहाँसँगै क्रिसमा टाँगियो। अब भिन्नता के राख्नुपर्छ भने हाम्रो ओहदा र हाम्रो अनुभवको बीचमा, यो पद चाहिँ एक विश्वासीको अनुभवको कुरा गरिरहेको होइन, यो चाहिँ हाम्रो पुरानो मान्छे क्रुसमा उहाँसँग टाँगियो भन्ने कुरा चाहिँ ख्रिस्टमा भएको हाम्रो ओहदाको बयान गरिरहेको, त्यो तथ्य बयान गरिरहेछ अथवा उल्लेख गरिरहेछ। अब हाम्रो वास्तविक अनुभवमा चाहिँ हाम्रो पुरानो मान्छे धेरै पटक एकदम जिउँदो र कुशलै देखिन्छ, तर कुरो के भने हामी आफ्नो अनुभव अनुसार हिँड्नु हुँदैन, हामी दृष्टिले होइन तर विश्वासद्वारा जिउनुपर्छ भन्ने छ। हामी परमेश्वरले भन्नुभएको कुरा अथवा तथ्यहरूको आधारमा चाहिँ हिँड्नुपर्छ। हाम्रो ओहदाको तथ्य यो हो कि हाम्रो पुरानो मान्छे ख्रिस्टसँग टाँगिएको थियो, त्यस तथ्यलाई विश्वासद्वारा दावी गर्नुपर्छ। यद्यपि हाम्रो नजरमा कतिपटक त्यो उल्टो भए जस्तो लाग्ला, त्यो हो भनेर ठान्नुपर्छ हामीलाई परमेश्वरले भने जस्तै। अनि जति बढी यस सत्यतालाई रोमी छको छ पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो भन्ने तथ्यलाई हामीले विश्वासद्वारा दावी गर्छौँ, त्यति नै बढी हाम्रो वास्तविक अनुभवमा पनि त्यो साँचो हुनेछ। जति बढी आफ्नो ओहदालाई हामी मानिलिन्छौँ त्यति नै बढी पवित्र आत्मा परमेश्वरले त्यसलाई हाम्रो वास्तविक अवस्थामा साँचो तुल्याइदिनुहुनेछ। विश्वास नै क्रिश्चियन जीवन जिउने चाबी हो। जसरी कलसी 3:9-10 विचार गर्नुहोस् एकचोटि। कलसी 3:9-10 चाहिँ यसरी लेखेको छ, एउटाले अर्कोसित झुट नबोल, किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरू समेत निकालिदिएका छौ अनि नयाँ मान्छेलाई पहिरेका छौ जो चाहिँ आफ्नो सृष्टिकर्ताको स्वरूप अनुसार ज्ञानमा नयाँ हुँदै जान्छ। यो भाषालाई ध्यान दिनुहोस्, यसले भन्छ तिमीले निकालिदिएका छौ, तिमीले पहिरेका छौ, पुरानोलाई निकालिदिएको छ, नयाँलाई पहिरेका छौ। यो त आज्ञा होइन, यो त तथ्यहरू हुन्। पुरानो मान्छे किन निकालिएको छ? फेरि यसको जवाब रोमी 6:6 दिन्छ, किनभने हाम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो, परमेश्वरले त्यसलाई क्रुसमा टाँगिदिनु भयो। हाम्रो पुरानो मान्छेलाई, मेरो पुरानो मान्छे निकालिएको थियो, कलबरीमा टाँगिएको थियो, नयाँ मान्छे चाहिँ मुक्ति पाइएकै घडीमा हामीलाई पहिरहेको थियो, किनकि त्यही घडी म ख्रिस्टमा एउटा नयाँ सृष्टि बनेको। अब यहाँ एउटा कुरा ख्याल राख्नुभयो होला, कलसीको पुस्तकको यो खण्डमा चाहिँ तथ्य बताउँदैछ भने एफएससीको खण्ड जहाँ अघि पढाएको थियौँ त्यहाँ त्यसले चाहिँ विश्वासको माग गर्दछ। एफएससीको पत्रमा चाहिँ हामीलाई विश्वासद्वारा त्यो काम गर भनिएको थियो जुन काम परमेश्वरले वास्तवमा गरिसक्नु भयो। जसरी पुरानो मान्छेलाई उहाँले फालिदिएकोले त्यसैले झुटलाई फाल, रिसलाई फाल, चोर्ने काम हटा, तितोपना क्रोध टाढा गरियो, किनभने पुरानो मान्छे फालिएको छ भनेर चाहिँ कलेजले भन्छ, एफएससीले चाहिँ गर भन्छ विश्वासद्वारा। अब पुरानो मान्छेलाई म कसरी फालौँ? यो मानिलिएर कि परमेश्वरले त्यो गरिसक्नु भयो, मेरो पुरानो मान्छे ख्रिस्टसँगै क्रुसमा टाँगियो भन्ने कुरा मानिलिँदै मैले पुरानो मान्छेलाई फाल्ने हो, नयाँ मान्छेलाई म कसरी पहिरौँ? यो मानिलिएर कि येशु ख्रिस्टमा म नयाँ सृष्टि भएको छु, क्रुसमा पूरा गरिएको क्रुस कुरामा विश्वास गर्दै पुरानो मान्छेलाई फालिन्छ र ख्रिस्टमा भएको मेरो महिमित ओहदामा विश्वास गर्दै मेरो नयाँ मान्छेलाई पहिरन्छ। अब यस यही सिद्धान्त होइन लाई चाहिँ हामी अर्को ठाउँमा नि हेर्नेछौँ। कुन सिद्धान्त भने एक ठाउँमा परमेश्वरले त्यो फालियो भन्नुहुन्छ, अर्को ठाउँमा चाहिँ फाल भन्नुहुन्छ, है उहाँले गरिसक्नुभयो त्यसैले तिमीहरूले अब गर। यही सिद्धान्त चाहिँ गलाती 3:27 रोमी 3:13-14 तुलना गरेर पनि बुझ्छौँ। गलाती 3:27 हेरौँ पहिला, गलाती 3:27 लेखेको छ, किनकि तिमीहरू जतिले ख्रिस्टभित्र बप्तिस्मा लिएका छौ तिमीहरूले ख्रिस्टलाई पहिरेका छौ। यो भइसक्यो, तिमीहरूले ख्रिस्टलाई पहिरेको छौ, तिमीहरू नयाँ मानिस हौ। तर रोमी 13:14 लेखेको कुरालाई ख्याल गर्नुहोस्। रोमी 13:14 लेखेको छ, तर प्रभु येशु ख्रीष्टलाई पहिर अनि कुकामनाहरू पूरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। प्रभु येशु ख्रीष्टलाई पहिर, पहिरेका छौ गलाती 3:27 पहिर, रोमी 13:14। त्यसैले यस प्रकारको सिद्धान्त प्रभु परमेश्वरले चाहिँ बाइबलमा प्रस्तुत गर्नुभएको छ। जे उहाँले गरिसक्नुभयो अब विश्वासद्वारा हामीले ठान्नुपर्छ, मानिलिनुपर्छ। पहिला जान्नु पर्यो अनि त्यसपछि ठान्नु पर्यो, विश्वास गर्नु पर्यो। गलती 3:27 चाहिँ तथ्य हो, तिमीले ख्रीष्टलाई पहिरेको छौ। रोमी 13:14 चाहिँ विश्वासको माग गर्दछ, हामीलाई विश्वासद्वारा यो काम गर भन्दछ जुन चाहिँ परमेश्वरले वास्तवमा गरिसक्नु भएको छ। गलाती 2:20 पनि विचार गर्नुहोस्। गलाती 2:20 लेखेको छ, म ख्रीष्टसित क्रुसमा टाँगिएको छु। म कुन म? आदममा भएको पुरानो मान्छे ख्रीष्टसित क्रुसमा टाँगिएको छ, तरै पनि म जिउँछु। कुन चाहिँ म? ख्रीष्टमा भएको नयाँ मान्छे म जिउँछु। त्यसो भए तापनि म त होइन, कुन चाहिँ होइन? आदममा भएको पुरानो मान्छे होइन, तर ख्रीष्ट म भित्र जिउनुहुन्छ। कुन चाहिँ म भित्र? ख्रीष्टमा भएको नयाँ मान्छेभित्र। अनि जुन जीवन म अहिले शरीरमा जिन्छु, यो नयाँ मान्छे, त्यो म त्यो नयाँ मान्छे परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिइहाल्नु भयो। यसरी विश्वासले चाहिँ परमेश्वरको तथ्यहरूलाई विश्वास गर्नुपर्छ र ती सत्य छन् भनी मानिलिनुपर्छ। अब रोमी 6:6 फर्केर जाउँ, जहाँ लेख्छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो। पापको शरीर भनेको के हो? यसले चाहिँ हाम्रो उद्धार गरिन बाँकी रहेको यो शरीरलाई चाहिँ जनाउँछ, जुन शरीर चाहिँ पापले आफ्नो हतियार बनाउनलाई अथवा आफ्नो भाँडाको रूपमा प्रयोग गर्दछ। अब 8 अध्यायमा चाहिँ हामी पछि के अध्ययन गर्नेछौँ, यो उद्धार नपाएको शरीरको एक दिन उद्धार हुनेछ भन्ने आशामा हामी जिइरहेका छौँ। एक दिन यसबाट पनि छुटकारा मिल्नेछ, रोमी 8:23। अनि त्यसपछि हामीले फेरि कहिले पाप गर्नेछैनौँ, तर आज भने हामीसित एउटा उद्धार गरिन बाँकी शरीर रहेकै छ, जो चाहिँ अझै पापको अधीनमा पर्न सक्छ, रोग भ्रष्टता विनाशको अधीनमा हुन्छ, आखिरमा शरीरको मृत्युको अधीनमा पनि हुन्छ। पाप अझै पनि हाम्रो अङ्गहरूमा उपस्थित रहेको छ। म भित्र कुनै असल कुराले बास गर्दैन मेरो शरीरभित्र भनेर 7:18 भनिएको छ, अनि थुप्रै अरू पदहरू छन् जुन चाहिँ अहिले हामी हेर्नेछौँ। पापको शरीर बेकममा होस् भनेर, यो बेकममा भन्ने शब्द चाहिँ निष्क्रिय भनेको प्रभावहीन होस्, शक्तिहीन होस्, कामहीन, कामबाट मुक्त होस्। बेकममा प्रभु येशू ख्रीष्टको क्रुसमा जुन मृत्यु भयो त्यसले के उपलब्धि गरायो भने, क्रुसमा उहाँको मृत्युले गर्दाखेरि र म उहाँसँग मरे भन्ने जब मैले विश्वासद्वारा दावी गर्छु, त्यसले मलाई चाहिँ पापले ममाथि भएको आफ्नो शक्तिबाट चाहिँ मुक्त गराउँछ। किनभने यही 6:6 भन्छ, पापको शरीर भेकममा होस् भनेर, हाम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन, अर्थात् अब उसो हामीले पापको सेवा नगरौं भनेर चाहिँ यो पापको शरीर चाहिँ बेकममा होस् भनेर चाहिँ हाम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो। अब उसो हामी पापको दास भए चाहिँ त्यसको सेवा गरिरहन खाँचो छैन भन्दैछ यस पदले। अब मुक्ति पाउन अगाडि त निरन्तर म पापको दास नै उसकै सेवा गर्नु पर्थ्यो, तर अब ख्रीष्टमा म स्वतन्त्र पारिएको छु, त्यसैले म उसको पाप के अरे पापको दास हुनु, उसको सेवा गर्नु पर्दैन। अब पापलाई चाहिँ यहाँ 6 पदमा चाहिँ मालिकको रूपमा चाहिँ प्रस्तुत गरिरहेछ। पाप उसले प्रयोग गर्ने चाहिँ के थियो? हाम्रो यो शरीर। तर अब पापले, त्यो मालिकले चाहिँ यो शरीरलाई प्रयोग गर्न नसकोस्, ऊ निष्क्रिय काम बिना होस् भनेर चाहिँ हाम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँग्यो। अब हामी चाहिँ उसको दास हुनु पर्दैन, ऊ हामीलाई उसको प्रभुत्व जमाना उसको अधिकार टुटेको छ भन्दैछ। अब त्यसलाई एकछिन राखेर एउटा यही सन्दर्भमा एउटा कुरा के गरौँ भने महत्वपूर्ण कुरा हामीले मुक्ति पाउँदा हाम्रो पापी स्वभाव निर्मूल गरिन्छ भन्ने चाहिँ होइन अथवा अब विश्वासीले चाहिँ अब कहिले नै पाप गर्दैन गर्नै सक्दैन उसको पाप उसले पापै गर्न नसक्ने गरिकन जरै सहित उसको पाप सब उखालिएर फालिएको छ भनेर सिकाइरहेको छैन तीनटा कारण हामी यहाँ हेर्छौ किन पाप स्वभाव विश्वासीभित्र अझ पनि छ एक चाहिँ बाइबलले स्पष्टै बताउँछ पहिलो योना 1:8-10 पदमा हेर्नेछौ पहिलो योना 1:8 लेखेको छ हामीसँग पाप अथवा पाप स्वभाव छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन त्यसपछि 10 पद हामीले पाप गरेका छैनौ पाप कर्महरू गरेका छैनौ भनी हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौ उहाँको वचन हामीमा छैन त्यसैले 2:1 पद पनि मेरो सानो नानीहरू तिमीहरूले पाप नगर भनी यी कुराहरू तिमीहरूलाई लेख्दछु यदि विश्वासीले पापै गर्न नसक्ने भएको भए त किन पाप नगर भने म लेख्दछु भन्नु पर्थ्यो र त्यसैले बाइबलले स्पष्ट बताएको छ विश्वासीले मुक्ति पाएपछि पनि ऊ चाहिँ पाप स्वभावबाट पूरै निर्मूल भएको छ भन्ने छैन अर्को कुरा यस शरीरमा रहँदा विश्वासीले पाप गर्न सक्छन् भन्ने तथ्य त सबैको अनुभवले देखाइरहेको छ यदि मेरो पाप निर्मूल भएको भए त म पाप गर्नै असम्भव हुने थियो अनि तेस्रो कुरा त रोमी 7:14-24 पद जुन पछि अध्ययन गर्नेछ त्यहाँ चाहिँ विश्वासीको जीवनमा अन्तर्वास गर्ने उसको पाप स्वभावको समस्या त्यसको उपस्थिति त्यसको शक्तिको चर्चा गरिरहेको छ त्यसको किन चर्चा हुन्थ्यो यदि पाप स्वभाव उसँग नभएको भए त्यसैले पाप यदि निर्मूल पारिएको भए त यसले विश्वासीलाई कुनै समस्या ल्याउँदैन थियो त्यो त हाजिर नै हुने थिएन त्यसको शक्ति नै हुने थिएन तर यो पुरै रोमी 6 अध्याय भने कसरी पापमाथि विजय हुने भनेर पो सिकाउनु परिरहेछ किनभने त्यो उपस्थित छ त्यसैले दुईटा विषमताहरूदेखि चाहिँ होसियार हुनुपर्छ एक चाहिँ पापरहित सिद्धताको झुटो शिक्षा सिनलेस पर्फेक्सन त्यो चाहिँ सही शिक्षा होइन मैले मुक्ति पाएको दिनदेखि मैले कहिले पाप गरेको छैन अथवा म पहिले कहिले पाप गर्न सक्दिनँ भन्ने धारणा चाहिँ गलत हो हामीले पहिले 8:10 हेरिसक्यौँ दोस्रो गलत शिक्षाबाट होसियार के हुनुपर्छ भने पाप पूर्ण असिद्धता सिन्फुल इम्परफेक्सन अथवा मैले पाप नगरी सुख छैन अब मलाई पाप गर्ने बाध्यता नै छ अब पाप गर्नुबाहेक मैले अरू के गर्ने त एउटा विश्वासीले त्यसरी भन्नु पनि फेरि गलत हो यस गलत धारणालाई चाहिँ पहिले भन्दा 2:1 काट्छ जुन अघि हेरेको थियौँ तिमीहरूले पाप नगर भने यी कुराहरू म तिमीलाई लेख्दैछु अनि रोमी 6 अध्यायले पनि हामीले जान अध्ययन गर्दैछौँ पापको शरीर बेकममा होस् भनेर पुरानो मान्छे उहाँ चाहिँ क्रुसमा टाँग्यो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन हामी पापको दास हुनु नपरोस् भनेर नै यी तथ्यहरू जे भइसकेको क्रुसमा गरिएको कामको बारेमा यहाँ बताइरहेको छ त्यसैले पापमाथि विजय हुने परमेश्वरको प्रबन्धको बारेमा चाहिँ यहाँ लेखेको छ नि रोमी 8 अध्यायमा आएर चाहिँ त्यो निष्कर्षमा पुग्छ 6 पदमा अर्को दुईटा सानो शब्द जहाँ उल्लेख छ अब उसो हामी पापको दास हुनु हुँदैन विचार गर्नुहोस् अब उसो बाइबलमा धेरै ठाउँमा अब उसो अबदेखि उसो भनेर उल्लेख छ रोमी 6:6 चाहिँ अब उसो म पापको अटुट दास भएर जिउनु पर्दैन भनिरहेछ अघि गलाती 2:20 हेरेको थियौँ अब उसो म जिउनु पर्दैन तर ख्रिस्टमा म जिउनुहुन्छ अब म जिउनु छैन ख्रिस्टमा म जिउनुहुन्छ मेरो जीवन होइन तर ख्रिस्टको जीवन म भित्र उहाँको जीवन त्यस्तै गरी 2 Corinthians 5:15 पढौँ यहाँ चाहिँ लेखेको छ अनि सबैका निम्ति उहाँ मर्नुभयो यसै कारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नु भएर बौरी उठ्नु भयो अब उसो आफ्नो निम्ति जिउनु पनि छैन म एउटा विश्वासीले भन्छ त्यस्तै Ephesians 4:17 पल्टाउनुहोस् त्यहाँ लेखेको छ यसकारण म यो भन्दछु र र प्रभुमा गवाई दिन्छु तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड, जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, अविश्वासी जस्तो अब उसोमा हिँड्नु छैन। त्यस्तै एफिसी 4:28 जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्, त्यसैले म पुरानो मान्छेको कुनै पनि काम गर्नु मलाई छैन। पहिलो पत्र 4:2 पनि हेर्नुहोस्, पहिलो पत्र 4:2 र अब उसो उसले आफ्नो बाँकी समय शरीरमा मानिसहरूको अभिलाषहरू अनुसार होइन तर परमेश्वरको इच्छा अनुसार जियोस्। अब उसो ख्रिस्टमा मरेकोले, पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगेकोले अब उसो चाहिँ म पापको दास हुनु पर्दैन। अब रोमी 6:7 जाउँ, जहाँ लेखेको छ किनकि जो मरेको छ त्यसले पापबाट छुटकारा पाएको छ। यहाँ चाहिँ जवाफ दिँदैछ है, किनकि भनेर सुरु हुनेछ, किन विश्वासी अब उसो पापको दास हुनु पर्दैन त? जवाफ दिँदैछ किनकि जो मरेको छ त्यसले पापबाट छुटकारा पाएको छ, पापबाट स्वतन्त्र भएको छ। नेपालमा दास प्रथा थियो पहिला, अनि राणाकालमा चन्द्र शमशेरको पालामा जस्तो लाग्छ दासहरूलाई मुक्त गरियो। अब दासहरू मुक्त गरिएको घोषणा जुन दिन सुनाइयो है, त्यो मुक्त गरियो भन्ने कुराबाट दासहरूले फाइदा लिनको लागि चाहिँ कम्तीमा 5 कुराहरू चाहिँ उसले गर्न आवश्यक थियो। एक चाहिँ एउटा दासलाई त्यो बेलामा त्यो जानकारी, त्यो घोषणा भएको छ भन्ने जानकारी पाउनु पर्थ्यो, दासहरू मुक्त भए रे, सरकारले भन्यो रे। दोस्रो कुरा चाहिँ त्यो घोषणा साँचो हो भनेर उसले मानिलिनु पर्थ्यो, दासहरू साँच्चै मुक्त भयो भनेर चाहिँ घोषणा सुनेपछि जान्यो अब ठान्नु पर्थ्यो, मानिलिनु पर्थ्यो। तेस्रो, अब उसले चाहिँ आफ्नो स्वतन्त्रताको दावी गर्नु पर्थ्यो, भनेको मतलब अब उसको माल मत्ता पोका पारेर हिँड्नु पर्थ्यो, चाहिँ म स्वतन्त्र भयो, अब म दास होइन, उसको मालिकलाई भन्नु पर्थ्यो अब म तपाईँको घर बस्नु पर्दैन। चौथो कुरा, यदि उसको मालिकले बस बस भन्यो भने चाहिँ ऊ दास भएर बस्न अस्वीकार गर्नु पर्थ्यो, अर्थात् ऊ स्वतन्त्र भए जस्तै जिउनु पर्थ्यो, अह म तपाईँको दास भएर म जिउनै पर्दैन। फेरि 3, सरकारले नै भनिसक्यो कि दासहरू सबै अब मुक्त भए। 5 कुरा चाहिँ उसले जुन उसको स्वतन्त्रता यो साथ यो भएको छ भन्ने कुराको अभ्यास गर्न खोज्दाखेरि उसले पूरै यसको पक्षमा समर्थन गर्ने सरकारको शक्ति र अधिकारमा चाहिँ पूरै भरोसा गरेर ढुक्क बस्नु पर्थ्यो कि मलाई पूरै यो स्वतन्त्रताको लागि मलाई समर्थन गर्नेछ है। त्यसै गरी आज पनि विश्वासी जनले चाहिँ के गर्नुपर्छ, जुन स्वतन्त्रताले ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नुभयो त्यसैमा बलियो गरी खडा हुनुपर्छ। गलाती 5:1 त्यही लेखेको छ, एकचोटि त्यहाँ पल्टाउ, गलाती 5:1 लेखेको छ, जुन स्वतन्त्रताद्वारा ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नुभयो त्यसैमा बलियो गरी खडा हो र फेरि दासुत्वको जुवा मनि नजेलियो। र विश्वासीले चाहिँ उसको दिनदिनको जीवनमा चाहिँ उसले आफ्नो स्वतन्त्रतालाई वास्तविक बनाउन सक्नुहुने परमेश्वर पवित्र आत्मामाथि, उहाँको अधिकारमाथि र सामर्थ्यमाथि उसले पूरै भर परिरहनुपर्छ, जस्तै रोमी 8 विषय हो। अब रोमी 6:8 अब यदि हामी ख्रिस्टसँग मरेका छौं भने उहाँसँगै हामी जिउने पनि छौं भने हामी विश्वास गर्दछौ। ख्रिस्टसँग मरिसकेका छौं भने भनेछ, मरिसकेका पनि छौं पनि उहाँसँगै हामी जिउने पनि छौं भने हामी के गर्दछौ, विश्वास गर्दछौ। हेर्नुहोस् है, विश्वास नै चाबी हो। परमेश्वरले हामीलाई चाहिँ घरिघरि भनिदिनु, यो तथ्यहरू हुन्, यसमा विश्वास गर, यो भइसक्यो, यो मानिलियो, ठाना, यो जान, यो ठाना। देख्नुभयो यो खण्डहरूमा चाहिँ परमेश्वरले तिम्रो व्यवहारलाई चाहिँ बानीलाई यसरी मिलाऊ त्यसरी मिलाऊतिर होइन, तर विश्वासलाई अगाडि सार्नुहुन्छ, व्यवहारलाई होइन विश्वासलाई। व्यवहार भन्ने कुरा चाहिँ विश्वासको पछि आउँछ। विश्वास गर्ने अनि हाम्रो व्यवहार पनि ठिक लाइनमा आउँछ। परमेश्वरले ख्रिस्टसितको हाम्रो सम्मिलीकरण, उहाँसँग हामी एक भएको कुरालाई र उहाँमा रहेको हाम्रो ओहदा सम्बन्धी तथ्यहरू प्रकट गरिदिनु भएको छ। तिमीहरू ख्रिस्टमा मर्यो, गाडी बौडी उठ्यो, अनि विश्वासीले यी तथ्यहरूमाथि विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ के भने म ख्रिस्टसँगै मरे, सह क्रुसीकृत भन्न सकिन्छ। साथै त्यति मात्र होइन, म उहाँसँगै बौडी उठे, सह पुनर्जीवित पनि, म उहाँको मृत्युको भागीदार भएको छु र म उहाँको जीवनको भागीदार पनि भएको छु। रोमी 6:9 यसरी लेखेको छ, हामी जान्दछौ ख्रिस्ट मरेकाहरूबाट बौराउनु भएपछि फेरि कहिले मर्नुहुन्न, अब उसो उहाँमाथि मृत्युको कुनै अधिकार छैन। कस्तो खालको जीवन पाए त ख्रिस्टसँगै म बौरी उठेर? जवाब छ, उहाँको जस्तै जीवन, अनन्त जीवन, अविनाशी जीवन, किनभने ख्रिस्ट माथि अब मृत्युले कहिले पनि राज्य गर्ने छैन। उहाँ एकचोटि मर्नुभयो, अब सदाको लागि पुग्यो। प्रकाश 1:18 लेखेको छ, म मरेको थिएँ, हेर म सदा सर्वदा जीवित छु। ख्रिस्ट माथि मृत्युको प्रभुत्व अब उसो कहिले हुने छैन, उहाँले त्यसलाई पराजितै गर्नुभयो। मृत्यु त्यो विगतको कुरा हो, त्यसैले ख्रिस्टको बौरी उठाइ चाहिँ लाजरसको बौरी उठाइ भन्दा फरक छ। लाजरस त पुनर्जीवित पारियो तर ऊ फेरि मरे, दुईचोटि मरे, तर ख्रिस्ट चाहिँ एकचोटि बौरी उठ्नुभयो, श्रद्धाको लागि जित हुनुहुन्छ, एकचोटि मात्र मर्नुभयो। त्यसैले ख्रिस्टकै जीवनमा म जिउँछु, उहाँको मृत्युमा म मरे, म क्रुसमा उहाँसँग टाँगे, अब म जिउँछु। ख्रिस्टसितको मेरो सम्मिलीकरणले गर्दा म उहाँको अविनाशी जीवनको भागीदार भएको छु। साँच्ची नै भन्नुपर्दा उहाँ नै मेरो जीवन हुनुहुन्छ। कलसी 3:3-4 यही लेखेको छ, फेरि पनि पढौं। कलसी 3:3-4 किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रिस्टसँग सम्मिलीकरण, ख्रिस्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ भनेर यहाँ उल्लेख छ। रोमी 6:10 किनकि जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ पापको निम्ति एकै पल्टका लागि मर्नुभयो, तर जुन जीवन उहाँ जिउनुहुन्छ यसमा उहाँ परमेश्वरको निम्ति जिउनुहुन्छ। पावलले चाहिँ ख्रिस्टको मृत्यु चाहिँ अब कहिले पनि नदोहोरिने केवल एक पटकको घटना थियो भनेर उसले भन्दैछन्। एकैपल्ट अर्थात सदाका निम्ति एकपल्ट, ख्रिस्टको मृत्यु एकपल्टको मात्र हुने घटना थियो भनेर चाहिँ यो महत्वपूर्ण शिक्षालाई धेरै पटक बाइबलमा उल्लेख छ। जस्तो कि हिब्रू 9 पल्टाउ, हिब्रू 9:26 उल्लेख छ, नत्र त उहाँले संसारको उत्पत्तिदेखि बारम्बार दुःख भोग्नु पर्ने थियो, तर अब यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई उहाँ एकपल्ट देखा पर्नु भएको थियो क्रुसमा मर्न। अनि 28 उसरी नै ख्रिस्ट पनि धेरैका पापहरू बोक्नका निम्ति एकपल्ट बलि चढाइनु भयो भनेर यहाँ लेखेको छ। त्यस्तै 10:10-14 पनि पढौं, त्यही इच्छाद्वारा यीशु ख्रिस्टको शरीरको एकै चोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौं, अनि दिनौ हरेक पुजारी सेवा गर्दै र घरिघरि एकै प्रकारको बलिदानहरू चढाउँदै खडा रहन्छन्। पुरानो नियममा जुन बलिदानहरूले पापहरू कहिले हरण गर्न सक्दैनन्, तर यी व्यक्ति त प्रभु येशु पापहरूको निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो, त्यस समयदेखि जबसम्म उहाँका शत्रुहरू उहाँको पाउदान बनाइँदैनन् तबसम्म उहाँ पर्खिरहनुहुन्छ। 14, किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारेकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ। यो कुरा 1 पत्रुस 3:18 पनि छ। ख्रिस्ट यदि फेरि मर्नुपर्ने थियो भने त यसको तात्पर्य के हुन्थ्यो? यसको तात्पर्य यो हुन्थ्यो कि उहाँको क्रुसको बलिदान त पर्याप्त थिएन, उहाँको काम पूरा भएको रहेनछ। तर बाइबलमा त लेखेछ अब सिद्धियो भनेर उहाँले क्रुसबाट कराउनु भएको थियो, मैले तपाईँको काम गरी सिद्ध्याएको छु भनेर यो 7:4 भन्नुभएको थियो। अब रोमन क्याथोलिकहरूले चाहिँ क्रुसमा ख्रिस्टले पूरा गरी सिद्ध्याउनु भएको कार्यलाई उनीहरूको मास भन्ने यो झुटो शिक्षाद्वारा पूरा खण्डन गर्छ। सुन्नुहोस् आधिकारिक बाल्टिमोर क्याटेकिजम अफिसियल बाल्टिमोर क्याटेकिजममा यस्तो लेखिएको पाइन्छ नेपाली रूपान्तर पवित्र युकारिस्ट त्यो रोटीको टुक्रालाई उनीहरूले युकारिस्ट भन्छ एउटा धार्मिक संस्कार र बलिदान हो भन्छन् उनीहरू ख्रिस्टले युकारिस्टलाई त्यो विधिको रूपमा स्थापना गर्नुभयो जसद्वारा भोलिपल्ट कलवरीमा हुने उहाँको बलिदानलाई शताब्दीसम्म निरन्तरता दिनेवाला थियो मासले क्रुसको बलिदानलाई निरन्तरता दिन्छ भन्छन् उनीहरू मास चढाइएको प्रत्येक पटक ख्रिस्टको बलिदान दोहोराइन्छ उनीहरूले सिकाउँछ हरेक पटक हामीले प्रभु भन्छ भन्छौँ जुन रोटी उनीहरूले प्रयोग गर्छन् त्यो त ख्रिस्टकै बलिदान फेरि दोहोराएको हो भन्छ मासद्वारा उनीहरूले लेखेको छन् यहाँ ख्रिस्टले आफूलाई पिता कहाँ निरन्तर चढाइरहनुहुन्छ जसरी उहाँले क्रुसमा चढाउनु भयो ओहो यो त झुटो शिक्षा हो यो ख्रिस्टको क्रुसमा एकैपटक सदाको लागि पूरा भइसकेको बलिदानलाई ठूलो आक्रमण हो यो निन्दा हो रोमी दस के अरे छ को दशमा लेखेको कुरा वारको विचार गरौँ यहाँ लेखेको छ किनकि जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ सुन्नुहोस् है पापका निम्ति एकपल्टका लागि मर्नुभयो हाम्रो अनुवादमा यहाँ पापका निम्ति भनेछ तर यो राम्रोसँग व्याख्या गरिन आवश्यक छ यहाँ पापहरूको निम्ति भनेर पहिलो कुरान्ती 15 त ल्याएछ ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो तर यो त्यो भन्न खोजेको होइन यहाँ धर्मीकरणको शिक्षा सिकाउन लागिरहेको छैन रोमी 6 यहाँ त पाप एक वचनमा प्रयोग भएछ पापहरू भनेको छैन यो वास्तवमा पाप स्वभावको कुरा गर्दैछ पाप स्वभावबाट निस्किने फलको कुरा होइन यो त जराको कुरा हो पाप रोमी 6 पाप स्वभावको शक्तिबाट छुटकारा पाउने विषयमा चर्चा भइरहेको छ पापको दण्डबाट छुटकारा पाउने विषयमा त पहिले चर्चा भइसक्यो अर्को कुरा यो पनि बुझ्नु महत्वपूर्ण छ कि ख्रिस्टले हाम्रा पापहरूका निम्ति अर्थात् हाम्रा पापहरूको दण्डबाट छुटकारा दिनलाई हाम्रा पापहरूको क्षमा दिलाउनु भएको कुरा यहाँ रोमी 6 गरिरहेको छैन त्यो त रोमी 3-4 अध्ययन भइसक्यो हाम्रा अधर्महरूको लागि हाम्रो पापहरूको लागि हाम्रो अपराधहरूको लागि उहाँ मर्नुभएको कुरा यहाँ चाहिँ ख्रिस्ट एकैपल्ट सदालाई पापका निम्ति भनेर अनुवाद त गरिरहेछ तर अक्षरश यसलाई अनुवाद यसरी गर्न सकिन्थ्यो उहाँ पाप तर्फ टु सिन है डाइड टु सिन डाइड अन टु सिन पापको लेखी अथवा पाप तर्फ मर्नुभयो पापहरूका निम्ति होइन अनि विश्वासीहरू पनि प्रभु येशु ख्रिस्टसँगै सम्मिलित भएकोले उनीहरूले भन्न सक्छ म ख्रिस्ट सँगै मरे त्यसैले म पनि पापतर्फ मरेको छु उहाँमा एकपल्ट सदाको लागि पापतर्फ मरे त्यसैले ख्रिस्टमा भएको हाम्रो ओहदा र पवित्र आत्माद्वाराको बक्तिस्माद्वारा उहाँसितको हाम्रो एकताको हैसियतले जुन रोमी 6:3-4 हामी हेर्यौं विश्वासी चाहिँ उहाँको मृत्यु गढाए र बौराए र स्वर्गारोहणमा ख्रिस्टलाई जे जे भए ती मेरो सम्बन्धमा पनि ती साँचो भएका छन् भनेर भन्न सक्छ अब यो ख्रिस्ट पापतर्फ एकैपल्टका लागि मर्नुभयो भन्ने कुरालाई विचार गर्दैछौ मृत्यु चाहिँ बाइबलमा कतिपटक पृथककरण सेपरेसन अथवा अलग हुवाई सम्बन्धीमा चाहिँ चर्चा गरिएको हुन्छ ओहदामा म मेरो पुरानो मान्छे अथवा अनि पापको स्रोत पाप स्वभाव पुरानो मान्छे इत्यादिबाट अलग पारिएको छु ख्रिस्टसँग मरेर म ओहदामा अब पुरानो आदमीय शरीरमा छैन यद्यपि अनुभवमा चाहिँ म भित्रै पाप स्वभाव छ त्यसैले ख्रिस्टसितको हाम्रो सम्मिलीकरणले उहाँमा हामीले एकदम एउटा नयाँ ओहदा पाएका छौँ अब उसो हामी पहिलो आदममा छैनौ जुन आदम पुरानो सृष्टिका शिर हुन् जस अन्तर्गत हामी बितेको समयमा आबद्ध थियौं तर अहिले त हामी नयाँ जन्मले अन्तिम आदममा छौं जो नयाँ सृष्टिका शिर हुनुहुन्छ त्यसैले त लेखेको छ 2 कुरिन्थी 5:17 यसै कारण कोही ख्रिस्टमा आदममा होइन ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुरानो कुराहरू बितिगएका छन्, हेर सबै कुरा नयाँ भएका छन्। यो हाम्रो ओहदाको कुरा गर्दैछ। हाम्रो पुरानो मान्छे, हाम्रो आदमीय मान्छे भन्नाले हाम्रो हामी पूर्ण रूपमा जे थियौं आदममा, जे जस्ता थियौं, त्यो सम्पूर्ण सङ्घालोलाई जनाउँछ। ख्रिस्ट सँगै हाम्रो पुरानो मान्छे क्रुसमा टँगाइँदा आदममा रहेको हाम्रो इतिहासलाई पूर्ण विराम लगाइयो। यो खुसीको कुरा हो। हामी पहिलेको अथवा पुरानो आदममा रहेको हाम्रो ओहदाबाट काटियौं, पापतर्फ मर्यौं। ख्रिस्ट पापतर्फ मर्नुभयो, उहाँसँगै हामी पापतर्फ मर्यौं र हामी अलग पार्यौं। त्यो भन्दैछ रोमी 6:10। जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ पापतर्फ एकैपल्ट मर्नुभयो, अनि म पनि उहाँसँगै पापदेखि काटिएको छु। अब यसको बयान चाहिँ विलियम न्युवेलले जति सुन्दर ढंगले यसरी दिन्छन्। के ख्रिस्ट त्यस पवित्र जनले हाम्रा पापहरूका दोष बोक्नु भएपछि पुग्दैन थियो र? हामी त आदम प्रथमसित संघीय रूपमा सम्मिलित थियौं, त्यस वंश जो खरलप्पै अधर्मी र खराब भनेर प्रमाणित भइसकेको थियो, अनि हामीलाई उक्त आदम अवस्थाबाट रिहा गरियोस् भन्ने हेतुले केवल हाम्रा पापहरू मात्र बोकिन आवश्यक थिएन, तर हामी आफूहरूलाई समेत पुरानो आदमीय शिरबाट काटिएर रिहा गरिनु पर्थ्यो। अब परमेश्वर उपाय चाहिँ पुरानो मान्छेलाई बदल्नु होइन रहेछ, तर त्यसलाई क्रुसको मृत्युमा पठाउनु रहेछ र हामीलाई त्यसबाट छुटाउनु रहेछ। आदम वंशमै रहने कोही पनि बाँच्ने छैन, तिमीहरूले नयाँ जन्म पाउनै पर्छ भन्ने घोषणा ख्रिस्टमा आजसम्म नआइसकेकाहरूका कानमा त संकटको त के त्रासकै ध्वनि गुन्जिए बराबर हुनुपर्छ, किनकि परमेश्वरको तरिका चाहिँ एउटा दोस्रो मानिस, एउटा अन्तिम आदमलाई अगाडि सार्नु रहेछ, अर्थात ख्रिस्टलाई। तब हाम्रो पुरानो मान्छे ख्रिस्टसँगै क्रुसमा टाँगिने भयो, ताकि पुरानो मान्छेको सर्वस्व खराबी विश्वासीहरूको सवालमा परमेश्वरको सामु बिल्कुलै मेटिने भए, किनकि तिनीहरू पहिले आदमबाट न्यायपूर्ण तवरले रिहा गरिनुपर्छ, अनि मात्र उनीहरू ख्रिस्ट अर्को आदममा सृजना गरिनुहुन्छ, अनि त्यो चाहिँ मृत्युद्वारा गरिनुपर्छ। त्यसैले विश्वासी जन हरेक दिन पापतर्फ मर्नु खाँचो छैन। ख्रिस्ट पापतर्फ एकैपल्ट मर्नुभयो, अनि विश्वासी जन पनि एकैपल्ट 2000 वर्ष अगाडि पापतर्फ मर्यो। म मरिरहनु खाँचो छैन, म मरे तर मैले हरेक दिन चाहिँ के गर्नु चाहिँ खाँचो छ भने एउटा कुरा गर्न खाँचो छ, त्यो के भने यस तथ्यलाई हामीले चाहिँ के गर्नुपर्छ भन्ने कुराले चाहिँ अब 11 पदमा ल्याउँछ। त्यो के भने यस कुरा जानेर त्यो ठान्नुपर्छ, हरेक दिन मैले ठान्नुपर्छ। के ठान्नुपर्छ? 11 पद हेर। यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशु ख्रीष्टमा परमेश्वरका निम्ति जिउँदा भएका ठान। यही प्रकारले भनेर यहाँ सुरु हुन्छ। माथिका पदहरूमा उल्लेख गरिएको तथ्यहरूको आधारमा भनेको ख्रिस्टको मृत्युमा म मरे, ख्रिस्टको बौरी उठाएमा म जिउँछु। यी तथ्यहरूको आधारमा ख्रिस्ट सम्बन्धी जे साँचो छ त्यो मेरो निम्ति पनि साँचो भएको छ। जसरी ख्रिस्ट पापतर्फ मर्नुभयो र अहिले परमेश्वरतर्फ जिउनुहुन्छ, उसरी नै म पनि पापतर्फ मरे र म परमेश्वरतर्फ जिउँछु। यी जोडी सत्यताहरू ख्रिस्टमा मेरो मृत्यु र बौरी उठाएलाई चाहिँ गलाती 2:20 अघि नै पढिसक्यौं र अन्य खण्डहरूमा पनि उल्लेख छ। जस्तै कि कलसी 2:20 पल्टाउ, कलसी 2:20 उल्लेख छ, यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रिस्टसँग मरेका छौ भने, ख्रिस्ट मरेका छौ भने, त्यसपछि 3:1, यसकारण यदि तिमीहरू ख्रिस्टसँग बिउतिएका छौ भने, ख्रिस्टसँग बिउतिएका छौ भने, यही जोडी तथ्य चाहिँ पटक पटक उल्लेख भएको छ नयाँ नियममा। यही प्रकारले 6:11 अब रोमीमा, तिमीहरूले पनि आफूलाई पापको निम्ति साँच्चै मरेका, तर हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरको निम्ति जिउँदा भएका ठान। यो ठान्नु भन्ने शब्द के हो? यस रोमी 6 अध्यायकै प्रथम खास आज्ञा नै यही हो। यसअघि परमेश्वरले हामीलाई केवल थाहा गर्नुपर्ने तथ्यहरू मात्र बताउँदै आउनुभएको थियो। अब यो ठान भन्ने चाबी शब्दको माने के हो? पहिलो कुरा त यो एउटा गणितीय म्याथमेटिकल शब्द हो, हिसाब निकाल्न, लोगिज्जोमाई ग्रिक शब्द, हिसाब निकाल्नु, गन्नु, मानिलिनु, कुनै कुरा साँचो भएको मान्नु, अर्थात् यी तथ्यहरू जे छन् फ्याक्ट्सहरूलाई तथ्यहरूलाई लिएर हिसाबमा लिएर त्यसलाई विश्वास गर्नु, यो साँचो हुन् भनी सोच्नु, आफूलाई मरेको ठान्नु, आफूलाई ख्रिस्टमा जिउँदो भएको ठान्नु। दोस्रो कुरा यो क्रियापद ठान्नु भन्ने चाहिँ वर्तमान कालमा छ, यसको माने हामीले यो ठान्ने काम गरिरहनुपर्छ दिन प्रतिदिन पल पलमा। म ख्रिस्टसँग पापतर्फ मरे, ख्रिस्टसँगै म परमेश्वरतर्फ जिउँदो भएको छु। तेस्रो कुरा यो विश्वास परक शब्द हो, अर्थात विश्वासीद्वारा एउटा विश्वासीले चाहिँ परमेश्वरका तथ्यहरूलाई मानिलिनुपर्छ, ठान्नुपर्छ, आफ्नो निजी बनाउनुपर्छ, विश्वासीद्वारा दावी गर्नुपर्छ, व्यक्तिगत बनाउनुपर्छ, अपनाउनुपर्छ। तथ्यहरूलाई थाहा गरेर मात्र पुग्दैन, त्यसलाई विश्वासीद्वारा व्यक्तिगत गरिनुपर्छ, ठान्नु, लोगिज्जोमा। यसको अन्य प्रयोगहरूलाई पनि विचार गर्नुहोस्, जस्तो कि रोमी 3:28 एकचोटि हेरौँ। यहाँ चाहिँ पावलले लेख्छन्, यसकारण व्यवस्थाका कामहरू बिना विश्वासीद्वारा नै मानिस धर्मी ठहरिन्छ भन्ने निष्कर्षमा हामी आइपुग्छौं। यो क्यालकुलेसनमा, यो निष्कर्षमा हामी आइपुग्छौं, त्यही शब्द यो ठान्छौं भन्दैछौं। विश्वासीद्वारा मुक्ति पाइन्छ कामहरूले होइन भन्ने यो तथ्यलाई चाहिँ साँच्चै नै एउटा धर्मी ठरिएको व्यक्तिले मानिलिनुपर्छ। रोमी 8:18 पनि हेरौँ, किनकि म ठान्दछु, त्यही शब्द हो, यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्। हेर्नुहोस् यहाँ हिसाब गर्दैछ, तुलना, यस वर्तमान समयमा क्रिस्चियनलाई दुःखहरू छन्, ओहो तर भविष्यमा, ओहो महिमित भविष्य छ, त्यो महिमा यसो हिसाब गरौँ त, ओहो यो दुईटाको त हिसाब गर्दाखेरि त कता कता भारी, कति कति ठूलो परिणाम चाहिँ त्यो भविष्यको महिमा छ भन्ने कुरा ठान्दछु भन्दैछ। दोस्रो कोरिन्थी 10:10 पनि पल्टाउनुहोस् त, दोस्रो कोरिन्थी 10:10-11 पदमा, किनकि तिनीहरू भन्छन् उनका पत्रहरू त गहकिला र जोरदार हुन्छन् तर उनको शारीरिक उपस्थिति कमजोर छ र उनको भाषण बित्थाको हुन्छ। यस्तो मानिसले यो याद गरोस्, ठानोस्, त्यही शब्द, अनुपस्थित हुँदा पत्रहरूद्वारा वचनमा हामी जस्ता छौं, उपस्थित हुँदा काममा पनि हामी त्यस्तै हुनेछौं। पावलको विरोध गर्नेहरूले चाहिँ, कोरिन्थ बाटोको व्यक्तिहरूले चाहिँ पावलको चिठी मात्र धाक देखाउँछ तर ऊ केही पनि केही होइन, ऊ तुच्छ छ भन्दथे, तर पावलले चाहिँ भन्दछ हामी अनुपस्थित हुँदा जस्तो थियौं, उपस्थित हुँदा पनि त्यस्तै हुनुहुन्छौं भनेर चाहिँ अब ठानोस्, यो मानिलियोस् भन्दैछ। हिब्रू 11:20 पनि पल्टाउनुहोस्, हिब्रू 11:19 र तिनलाई 17 पढौं, अब्राहमको विश्वासको कुरा छ, इसाहकलाई चढाएको सवालमा, विश्वासीद्वारा अब्राहमले उनको जाँच हुँदा इसाहकलाई चढाए, अनि जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एकमात्र जन्माएको छोरालाई चढाए, जसको विषयमा यस्तो भनिएको थियो, इसाहकमै तिम्रो वंशको नाम लिइनेछ, र तिनलाई मरेकाहरूबाट पनि बौराएर उठाउनलाई परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने ठाने, जहाँबाट उनले तिनलाई दृष्टान्तको रूपमा पाए। अब्राहमलाई दुईटा तथ्य दिएको छ, अब उसले हिसाब निकाल्नु परेको थियो। एउटा तथ्य के थियो? उसलाई यो भनिएको थियो कि परमेश्वरको प्रतिज्ञा, तिम्रो छोराका सन्तान हुनेछन्, इसाकको सन्तान हुनेछ। तर अर्को कुरा पनि उसलाई भनियो, एउटा पनि तथ्य थियो, आज्ञा थियो, त्यो छोरालाई बलि चढाओ। अब रामले यो जोड्यो, अब उसले भन्यो, अब मेरो छोरा त अब मर्छ, मरेको छोराले सन्तान जन्माउन सक्दैन, तर उसले सन्तान जन्माउनै पर्छ, त्यसैले उसको निष्कर्ष के थियो, परमेश्वरले उसलाई मरेकोबाट जिउँदो पार्नुहुन्छ, उसले ठान्यो। यो यही शब्द चाहिँ रोमी 6:11 चाहिँ प्रयोग भएको छ, यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठाना। एक जोडी तथ्य चाहिँ रोमी 6:11 जसलाई हामीले साँचो ठान्नुपर्छ, म ख्रिस्टमा मरे एक र म ख्रिस्टमा जिउँदो छु दुई पापका निम्ति मरेका ठान अरे पापका निम्ति मरेका म किन मरेको छु किनकि म मरे रोमी छ को दुईमा भनिरहेको थियो जो पाप तिमी हामी जो पापको निम्ति मरिसकेका छौ येशु ख्रिस्टद्वारा भनेर जुन रोमी छ को एघारमा लेखेको छ अनुवादमा चाहिँ त्यसलाई वास्तवमा येशु ख्रिस्टमा भनेर अनुवाद गर्न अझ मिल्छ किनभने रोमी छ को तेइसमा पनि त्यही नाम योगी प्रेपोजिसन हो रोमी छ को तेइसमा चाहिँ किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशु ख्रिस्टमा अनन्त जीवन हो त्यसैले यहाँ पनि तर हाम्रो प्रभु येशु ख्रिस्टमा हाम्रो ओहदा त्यहाँ छ त्यहाँ चाहिँ हामी परमेश्वरको निम्ति जिउँदो भएका छौँ भन्ने ठान यसरी म उहाँसँगै उहाँको मृत्यु र बौरिठाईमा सम्मिलित भएको छु भन्ने कुरा यहाँ छ बितेको समयमा म ख्रिस्ट भन्दा बाहिर थिएँ विश्वास नगर्नेहरूलाई बाहिरकाहरू भनेको छ कतिपटक कलेसी चारको पाँच बाहिरकाहरू छन् बुद्धिमान साथ चल बाहिरकाहरूको सामु पनि असल नाम पाएको हुनुपर्छ पहिलो तिमीले तिनको साथ इत्यादि त्यसैले ख्रिस्टभन्दा बाहिर हुँदाखेरि चाहिँ म पापतर्फ जिउँदो थिएँ परमेश्वरतर्फ मरेको थिएँ पापले गर्दा परमेश्वरबाट अलग थिएँ र पापको शक्ति र अधिकार ममाथि रहिरहेको थियो तर अब ममाथि रहेको त्यो पापको अधिकार र शक्ति चाहिँ क्रुसद्वारा रद्द गरिएको छ अब म एक जिउँदो मुक्तिदाता जो बरु उठ्नुभयो उहाँसँग जोडिएको छु त्यसैले एउटा विश्वासीले चाहिँ पूरै गर्व गर्दछ ख्रिस्टमा म मरे ख्रिस्टमा म जीवित छु क्रुसमै उसले गर्व गर्छ अब एउटा कुरा परमेश्वरले हामीलाई कुनै पनि कुरा जुन सत्य छैन त्यो चाहिँ ठान अनि सत्य हुनेछ त्यसरी कहिले पनि भन्नुभएको छ नभएको कुरालाई ठान अनि त्यो सत्य त्यो होइन ठान किनभने ओहदामा त्यो साँचो छ उहाँमा त्यो साँचो छ तथ्यहरू त जहिले पनि तथ्य नै हुन्छ हामीले माने पनि नमाने पनि त्यो सधैँ साँचो हुन्छ तर हामीले त्यसलाई व्यक्तिगत विश्वासद्वारा व्यक्तिगत नबनाएसम्म हामीलाई त्यो सत्यताले केही पनि फाइदा दिँदैन ख्रिस्ट सबैको लागि मर्नुभयो तर मेरो लागि मर्नुभयो नभनेसम्म उसले मुक्ति पाउँदैन त्यसै ख्रिस्टसँगै म टाँगिएको कुरालाई चाहिँ मैले तिनौ विश्वासद्वारा मैले ठानिन भने म चाहिँ ख्रिस्टसँग जीवित भएको पापबाट स्वतन्त्र भएको मेरो अनुभवमा पनि मैले अनुभव गर्न सक्ने छैन त्यसैले जान अनि ठान अब रोमी छ को बाह्रमा चाहिँ अर्को आज्ञा दिएको छ यहाँ हेर्नुहोस् लेखेको छ यसकारण पापलाई तिमीहरूको मर्ने शरीरमा राज्य गर्न नदेऊ नत्र तिमीहरूले त्यसका कुकामनाहरूमा त्यसको आज्ञा पालन गर्नुपर्छ पापलाई तिमीहरूको मर्ने शरीरमा राज्य गर्न नदेऊ राजाले जस्तै शासन चलाउन नदेऊ भन्दैछ भनेपछि एउटा विश्वासीले पापलाई उसको शरीरमा राज्य गर्न दिन सम्भव रहेछ नत्र त यो किन आज्ञा दिनु पर्थ्यो जब विश्वासीहरू विश्वासैद्वारा हिँड्दैनन् यी तथ्यहरूलाई ठान्दैनन् तब उनीहरूलाई चाहिँ पापले वशमा पार्न जान्छ अनुभवमा त्यसैले मैले यो विश्वास गर्नुपर्छ ठान्नुपर्छ कि पाप त्यो पुरानो मालिक चाहिँ एक पदच्युत भइसकेको राजा हो त्यसको अधीनमा म बस्नु पर्दैन भन्ने कुरा चाहिँ मैले ठान्नुपर्छ पाप होइन अब अर्कै मालिक र प्रभु हुनुहुन्छ मेरो मालिक अब येशु ख्रिस्ट हुनुहुन्छ उहाँको आज्ञा पालन गर्नुपर्छ मैले चाहिँ पुरानो मालिकको आज्ञा पालन गर्नु पर्दैन यो मर्ने शरीर भने के हो फेरि मेरो उद्धार गर्न बाँकी रहेको यो शरीरलाई मर्ने शरीर भनेछ जुन शरीरले पाप गर्न सक्छ जुन शरीर मर्छ पनि जब हाम्रो शरीरको उद्धार र छुटकारा हुन्छ तब हाम्रो शरीर त अविनाशी हुन्छ अहिले त मर्ने शरीर भनेछ तर पछि त त्यो त नमर्ने अविनाशी शरीर बन्छ पहिलो कोरिन्थी 15 51 14 त्यो पढ्न सक्नुहुन्छ र त्यो घडी भविष्यमा चाहिँ पापले कहिले पनि हाम्रो शरीरमा राज्य गर्ने छैन अनि यस्तो खालको आज्ञा पनि हामीलाई कहिले दिनुपर्ने छैन त्यसैले यो पदबाट पनि पाप निर्मूल भएको छैन भन्ने प्रमाण दिइरहेछ अब रोमी 6:13 अर्को चाबी आज्ञा पाउँछौ न ता आफ्ना अङ्गहरूलाई नै अधर्मका हतियारहरूको रूपमा पापको बसमा सुम्प, तर मरेकाहरूबाट जिउँदा भए चाहिँ गरी तिमीहरूले आफूलाई परमेश्वरको बसमा सुम्प र तिमीहरूका अङ्गहरूलाई चाहिँ धार्मिकताका हतियारहरूको रूपमा परमेश्वरको बसमा सुम्प। हेर्नुहोस् है, चाबी आज्ञा के छ यहाँ? पाप पुरानो मालिकलाई चाहिँ आफ्नो शरीरको अङ्गहरू चाहिँ सुम्पी नराख, सुम्प नछोड। यो सुम्प भन्ने शब्द चाहिँ सुम्पनेसन भनेको चढाउनु, कसैको इच्छामा सुम्पनु, कसैको प्रयोजनको निम्ति आफूलाई प्रस्तुत गर्नु, आफ्ना शारीरिक अङ्गहरूलाई पापको इच्छामा, पापको प्रयोजनको निम्ति नसुम्प भन्ने छ, नराख। यो कुरा चाहिँ रोमी 12:1 पनि छ, त्यहाँ लेखेको छ, यसकारण भाइहरू हो परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ। त्यही सुम्प भन्ने शब्द हो, यही तिमीहरूको उचित सेवा हो। रोमी 6:13 चाहिँ यो सुम्प भन्नेको आशय चाहिँ यस्तो छ कि एउटा दास छ, ऊ चाहिँ आफ्नो मालिकको सामु खडा छ, जहिले पनि तयार छ, मालिक तपाईँले मैले के गरेको चाहनुहुन्छ, है, तत्पर छ जुन चाहिँ काम गर्नलाई पनि, ऊ छेउमै उभिरहेको छ। सुम्पको शब्दको अक्षरश माने आशय यस्तो छ, ऊ चाहिँ त्यो मालिकको प्रयोजनको निम्ति तत्पर छ, खडा छ, मालिकको कुरा मान्न तयार छ। प्रभु, एउटा विश्वासीले भन्नुपर्छ त्यसैले, मेरा अङ्गहरू तपाईँको सेवामा समर्पित छन्, हतियारको रूपमा भनेको भाँडा अथवा औजारको रूपमा। परमेश्वरले चाहिँ हाम्रो शारीरिक अङ्गहरूलाई, हाम्रो शरीरलाई चाहिँ आफ्नो भाँडाको रूपमा प्रयोग गर्न चाहनुहुन्छ। जसरी भजन लेखकले भनेका छन्, लिनुहोस् प्रभु मेरो ज्यान, होस् तपाईँलाई बलिदान। परमेश्वरको महिमाको लागि धार्मिकताको हतियारको रूपमा चढाइनुपर्छ। त्यसैले यस पदमा चाहिँ हामीले अध्यायको विश्वासीको जिम्मेवारी सम्बन्धमा चाहिँ तेस्रो चाबी आज्ञा पायौं। पहिलो त थियो थाहा गर जान, दोस्रो थियो ठान, अब तेस्रो चाहिँ सुम्प। हामीले ख्रिष्टको मृत्यु र बौरी उठाएमा उहाँसँग हामी समीकरण भयौँ, उहाँसँग मर्यौं बौरी उठ्यौं भनेर जानेर अब हामीले त्यसलाई ठान्नुपर्छ। र त्यसपछि हामीले यस तथ्यको आधारमा आफूलाई चाहिँ परमेश्वर हातमा सुम्पनुपर्छ। चाबी वाक्यांश 13 पदमा के हो महत्वपूर्ण छ, के भने मरे बीचमा चाहिँ, तर मरेकाहरूबाट जिउँदा भए झैं गरी आफूलाई सुम्प।